You're with SBS Radio.
भए शुक्रबार वा फेब्रुअरी 1 तारिक अस्ट्रेलियाली ब्याङ्किङ र वित्तीय क्षेत्रमा भएका कथित ठगी लगायतका मामिलाहरूमाथि छानबिन गर्न जुन सहाय आयोग स्थापना भएको थियो उक्त आयोगका प्रमुख केनेथ हेनले सङ्घीय ट्रेजरर जोस फ्राइडेनबर्गले आफ्नो अन्तिम प्रतिवेदन बुझाएका थिए. ब्याङ्किङ सुपरिनेसन र वित्तीय सेवा उद्योगमाथि भएको सहाय आयोगको जाँचले तीमध्येका केहीले मृत ग्राहकहरूको खाताबाट पनि शुल्क काटिरहेकोदेखि ऋण तिर्न क्षमता नरहेकाहरूलाई पनि ऋण उपलब्ध गराउने गरेको जस्ता उदाहरणहरू पनि प्रकाशमा आएको थियो. र झन्डै एक वर्षको सुनवाईपछि भोलि सोमबार 4 तारिक शाही आयुक्त केनेथेनको अन्तिम रिपोर्ट सार्वजनिक हुने भएको छ. गए सेप्टेम्बर महिनामा आयोगले बुझाएको आफ्नो अन्तरिम रिपोर्टमा बैमानी र लोभले वित्तीय उद्योगहरूलाई प्रभावित पारेको भनी बताइएको थियो. हुन त शाही आयोगले कानुन तोड्नेहरूलाई कुनै प्रकारको सजाय दिन वा पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्न सक्दैन, तर गए वर्ष उद्योग आयोग समक्ष बयान दिनेहरूमा पहिलो बनेकी क्यारेन कक्स ले चाहिँ ब्याङ्क र वित्तीय उद्योगमा संलग्नहरूले गरेको अपराध अनुरूप उनीहरूले सजाय पाउनुपर्ने बताएकी छिन्. सिडनीस्थित आर्थिक अधिकारको क्षेत्रमा कार्यरत रहेकी कानुनी केन्द्रकी प्रमुख भन्छन् कि शाही आयोगको रिपोर्टले भविष्यमा केही सुधार ल्याउने आफूले आशा गरेकी छिन्.
I think that we certainly have one rule for people who steal from their employers or rob people on the street, and another for people who do it with, you know, behind the corporate wall, who have effectively got other people's money in their custody and help themselves to it.
र सिडनी र मेलबर्न लगायतका केही प्रमुख अस्ट्रेलियाली सहरहरूमा घर र अपार्टमेन्टका भाव व्यापक मात्रामा घट्दै गएको र यो वर्ष पनि भाव अझै घट्दै जाने अनुमान गरिँदा पछिल्लो शाही आयोगको नतिजाले अथवा रिपोर्टले उक्त कुरामाथि कतिको असर पार्ला त? प्रत्येक महिनाको पहिलो आइतबार अन्तर्गत आर्थिक सल्लाहकार विश्वास भट्टराई अहिले हाम्रो साथमा हुनुहुन्छ यस विषयबारे कुरा गर्न. र यदि तपाईँ पनि उहाँ समक्ष प्रश्न राख्न चाहनुहुन्छ भने हाम्रो एसएमएस नम्बर भनिदिइहालौँ, 0429996236, 0429996236 हाम्रो एसएमएस नम्बर हो, अथवा फेसबुक र ट्विटरमा @SBS नेपालीमा तपाईँले आफ्नो प्रश्न पठाउन सक्नुहुनेछ. तर अहिलेको लागि यो एसपिएसको कार्यक्रममा विश्वासजीलाई स्वागत गर्नतर्फ लागौँ. नमस्ते र स्वागत छ विश्वासजी एसपिएसको नेपाली कार्यक्रममा.
नमस्कार ऋषि, सिडनीको वेदरमा त यस्तो धेरै गर्मी छ
हजुर. अब गर्मीबारे अहिले केही बेरमा कुरा गरौँला, तर एकचोटि अब यो एकदमै तताएको अब अस्ट्रेलियाको आर्थिक र वित्तीय जगतलाई एकदमै तताएको अब सोमबार जुन रिपोर्ट सार्वजनिक हुँदैछ त्यसबारे पनि कुरा गरौँ. शाही आयोगको रिपोर्ट है, यसले कतिको असर पार्ला नपार्ला जस्तो लागेको छ त? अब ब्याङ्किङ क्षेत्रमा अब व्यापक सुधार हुनसक्ने धेरैले आशा गरेका छन् भने अब केहीले चाहिँ अब गलत काम गर्नेहरू जेलसम्म जान सक्ने पनि अनुमान गरेका छन्, तर घरभावको हिसाबले कुरा गर्दाखेरि अब रिपोर्ट आएपछि अब घरभाव अझ घट्न सक्ने पनि केहीको भनाइहरू आउन थालेका छन्. के छ तपाईँको विचार चाहिँ?
हेर्नुहोस्, अब यो ब्याङ्किङमा मात्रै सीमित गरौँ होइन, रोयल कमिसनको कुरा, किनभने यो अन्त सुपरभाइजेसन अघि पनि तपाईँले टच गर्नुभयो. जहाँसम्म हाम्रो ब्याङ्किङ र लोनहरूको पर्सपेक्टिभमा छ, रोयल कमिसनको रिपोर्ट तपाईँलाई थाहा छ, अस्ति फ्राइडे सब्मिसन गरे, त्यसको फुल रिपोर्ट अब बाहिर आउँछ, मन्डे हुन्छ होला होइन भोलि बेलुका. तर कुरा जहाँसम्म हामीलाई लाग्छ है, रोयल कमिसनले खासै इस्यु पाएको चाहिँ हामीले देखाएको छैनौँ. जतिवटा पनि तपाईँहरूको त्यो केसहरू आएको थियो नि, त्यो चाहिँ आइसोलेटेड केसहरू मात्रै हो. त्यो चाहिँ सिस्टमेटिक प्रब्लम होइन कि कुनै मान्छेले या कुनै ब्रोकर या कुनै ब्याङ्कको मान्छेले गल्ती गरेकोहरू हो, त्यो सिस्टममा इस्यु होइन. त्यो चाहिँ नेग्लिजेन्स मिस्टेक गरेको या त कतिले ब्राइबरीको केसले गर्दाखेरि मात्रै त्यस इन्सिडेन्ट देखेको चाहिँ हामीले फिल गरेका छौँ. जहाँसम्म अस्ट्रेलियन ब्याङ्किङ सिस्टम छ त्यो चाहिँ अझ पनि रोबस्ट छ, धेरै राम्रो छ. हो, सर्टेन लुप होल्सहरू त्यसमा छ, नभएको होइन है, त्यो चाहिँ त्यो हो सबभन्दा फर्स्ट एस्पेक्ट चाहिँ. त्यही भएर हामीलाई के लाग्छ भने ब्याङ्क रोयल कमिसनको रेकमेन्डेसन चाहिँ अलिकति आउँछ होला, तर इम्प्लिमेन्ट गर्दाखेरि चाहिँ त्यस्तो विधि सिस्टमेटिक व्यापक चाहिँ गर्ला जस्तो लाग्दैन. हो, अलिअलि माइनर तुजी फुर्तीहरू चाहिँ मिक्स हुन्छ होला, तर हामीले 6 महिना 7 महिना हेरिसक्यौँ, जब इन्भेस्टिगेसन सुरु भयो, ब्याङ्किङ सिस्टम धेरै चेन्ज भइसक्यो, ब्याङ्किङ सिस्टमले धेरै एडप्ट गरिसक्यो. अनि जुन चाहिँ यो प्रब्लमहरू रोक, तपाईँलाई थाहा छ, लोन लिन पनि धेरै गाह्रो भएको क्रमहरू, लोनको लागि भेरिफिकेसन क्राइटेरियामा जस्तै तपाईँको एक्सपेन्सहरू हाल्नेहरू, त्यो धेरै कुराहरू प्रायः सबै इन्स्टिट्युसन गरिसकेको हुनाले, जहाँसम्म हामीलाई लाग्छ अब रोयल कमिसनको डिसिजनमा यस्तो ड्रास्टिक ठुलो चेन्जेस चाहिँ केही पनि होला जस्तो लाग्दैन. अर्को कुरा के पनि हुन्छ भन्दाखेरि, हाम्रो विचारमा अब जुन चाहिँ गभर्मेन्टले यो स्लो डाउन गर्नलाई गरेको त्यो त्यो क्राइटेरिया जुन काम गरेको थियो त्यो अलरेडी त्यो मिसन अलरेडी एचिभ पनि भइसक्यो र मार्केट पनि स्लो डाउन भइसक्यो. अब त्यो एक्स्ट्रा काउन्टर मेजर लिएर त्यसलाई टफ स्याङ्सनिङ गर्नु जरुरी छैन. बरु मलाई चाहिँ के लाग्छ भने अब आउने 2-3 मन्थ्समा चाहिँ अलिकति लिबरल भएर हामी मोर कमन सेन्स एप्रोच पनि ल्याउँछौँ कि भन्ने छ. अब चाहिँ किनभने जुन हिसाबले अहिले लेन्डिङ टाइटल भएको छ त्यो चाहिँ अब कमन सेन्स भन्दा पनि हामी धेरै पोलिटिकल करेक्टनेसमा गएको जस्तो लाग्छ मलाई।
अनि हजुर अब के कतिको असर पर्ला त भनौँ न, अब आउँदा दिनहरूमा घरको भाउ अब जसरी 2018 एकदमै घट्यो भने 10% घटेको भन्ने रिपोर्टहरू आइरहेको थियो, अब 2019 पनि यस्तै हुन्छ भन्ने बताइएको छ, अब ब्याङ्कहरूले आफ्नो ब्याजदर पनि बढाएका छन् अब भ्यारिएबलहरूमा पनि होइन, कि के छ त अब अहिले आउँदा केही महिनाको अवस्था भनौँ न।
यो मेरो विचारमा चाहिँ हेर्नु, संसारमा जुन कुरा पनि सप्लाई एन्ड डिमान्डले हुने कुरा हो होइन, जुन कुरा पनि सप्लाई एन्ड डिमान्डले हुने कुरा हो। अब यहाँ पनि के देखिरहेछौँ भन्दाखेरि तपाईँको अहिले चाहिँ ब्याङ्कहरूले फन्डिङ टाइट, ब्याङ्क मात्र होइन ओभरअल फाइनेन्स इन्स्टिट्युसन भनौँ न, तपाईँको फन्डिङ जुन लेभलले टाइट गर्यो नि त्यसले गर्दाखेरि यहाँ फन्डिङ क्राइसिस छ भने पैसा सरप्लस छैन, त्यो हुने बित्तिकै मान्छेहरूले घर किन्न सकेका छैन, डिमान्ड अनप्रेसिडेन्टली घट्या छ, त्यसले गर्दाखेरि सप्लाई बढिया छ, डिमान्ड घट्या छ, त्यसले गर्दाखेरि घरको पैसाहरू झरेको। जबसम्म यो हाम्रो हुन्छ तबसम्म घरको पैसा सायद इफेक्ट भइरहन्छ होला, भनेपछि 2019 हामीले यो कन्टिन्युसै गर्छौँ होला, एटलिस्ट लुज भइ नै रहन्छ जस्तो लाग्छ। जब फन्डिङ लुज अफ हुन्छ अलिकति बढी पैसा मार्केटमा फ्लो हुन थाल्छ अनि त्यसपछि सडनली तपाईँ अब हामीले धेरै कुरा राम्रो पनि देखायो, जस्तै तपाईँले लास्ट मन्थमा हिसाब हेर्नुभयो होला अहिले इन्ट्रेस्ट अन्ली लोनहरू ब्याक भइरहेछ, भनेपछि त्यसले गर्दाखेरि अलिकति इजनेस पनि आइरहेछ। तर यो सिस्टममा ब्याक आउन्जेलसम्म इजनेस हामीलाई 8-9 चाहिँ लाग्छ जस्तो लाग्छ यो फन्डिङ आउन, त्यसपछि अलिकति मार्केट बल्ल स्टेबलाइज हुन्छ जब त्यो सप्लाई र डिमान्ड क्याचअप गर्छ। फेरि अब जस्तै भनौँ 2017 जस्तै सिडनीको अपार्टमेन्ट उयोले 70,000 अपार्टमेन्ट बनाएको थियो, यो इयर 19 एन्डमा हाम्रो 50,000 मात्रै बनाएको छ, भनेपछि अबको यो इयरमा हाम्रो प्रोजेक्सन अनुसार चाहिँ 40-45,000 मात्रै अपार्टमेन्ट कन्स्ट्रक्सन। त्यसले गर्दा पनि एउटा पोइन्टमा गएर सप्लाई र डिमान्ड क्याचअप भएपछि अनि मार्केट स्टेबलाइज हुँदैछ, रिबाउन्ड गर्छ होला। तर इन सेइङ द्याट होइन, अब अहिले कसैको फाइनेन्स रेडी छ, ब्याङ्कबाट लोन निकाल्न सक्ने छ, नट ओन्ली ब्याङ्क फाइनेन्स इन्स्टिट्युटबाट लोन निकाल्न सक्ने छ भने उहाँहरूको लागि चाहिँ अहिले प्रब्लम किन्ने अझ राइट टाइम, इट्स अ ग्रेट टाइम टु बाई जस्तो लाग्छ मलाई।
अब भनौँ न, अब सिडनी र मेलबर्नको कम्पेयर गर्दाखेरि अहिले के धेरै प्राइस फल भएको कहाँ सिडनीमा छ कि मेलबर्नमा छ कि कता छ?
आई थिङ्क ओभरअल किनभने सिडनीले अलिकति अगाडि सुरु गरे भएर हामी अलिकति बढीमा छौँ होइन, फेरि सिडनीमा चाहिँ के छ भन्दाखेरि मार्केट एकदम भेरी डिफ्रेन्ट छ। हेर्नुहोस् अब इनर सबहरू जस्तै स्ट्राफिल बरुड जस्तोमा हामीले प्राइस धेरै स्टेबलाइज देख्छौँ, जबकि नर्थ वेस्ट र साउथ वेस्टको सर्टेन पकेट्सहरूले बढी हिट गरेर देख्छौँ। सिमिलरली नर्थ सबमा जब हामी माउन्ट प्रिचर्ड हन्सबी जस्तोमा अपार्टमेन्टहरूले बढी हिट खा देख्छौँ, त्यही भएर सिडनी चाहिँ एकदम भेरी भेरिएन्ट मार्केट छ, हरेक मार्केटलाई हरेक पकेटलाई डिफ्रेन्टली हेर्नुपर्छ। तर ओभरअल अब सिडनीको अब मेडियन प्राइस चाहिँ ठुलो हुने भएर फल चाहिँ सिडनीमा बढी हामीले इम्प्याक्ट देखाएको छ।
अनि इनर मेलबर्नमा चाहिँ के छ त्यस्तै अवस्था हो इनर मेलबर्नमा पनि भित्री मेलबर्नमा?
मेलबर्नमा चाहिँ तपाईँको नोभेम्बरमा अलिकति बढी लुज गरेको थियो मेलबर्नले पनि है, मेलबर्नको नि आउटस्कर्टमा बढी छ, मेलबर्नको चाहिँ सिटी फ्रिन्ज भनेको सिटीहरू तपाईँको डकल्यान्ड्सहरू एरियाहरूमा पनि अपार्टमेन्टहरूले धेरै नै सिटी रोडको भिनसिटीमा धेरै नै नेगेटिभिटी पाएको छ, जबकि कार्ल्टनहरूतिर चाहिँ फेरि यदि स्टेबल छ। त्यही भएर मेलबर्न पनि अलिअलि डिफ्रेन्ट छ, तर सिडनीको जस्तो वाइडनिङ ग्याप चाहिँ मेलबर्न हामीले देख्दैनौँ। सिडनीमा पनि फेरि तपाईँको घर प्राइस भन्दा पनि बढी अपार्टमेन्ट प्राइसमा हामीले भ्यारिएसन देखिरहेछौँ, घर प्राइस चाहिँ प्राइस स्टेबलै छ। अनि यो अपार्टमेन्ट प्राइस पनि मैले भने अपार्टमेन्ट प्राइस पनि किन होला जस्तो लाग्छ, जब नयाँ अपार्टमेन्टहरू बन्छ डेभलपरहरूले त्यो आफ्नो अपार्टमेन्ट पुस गर्न अलिकति प्राइस रिड्युस गर्ने गर्छ, त्यसले गर्दा चाहिँ डाउनवर्ड प्रेसर परेर एक्जिस्टिङ प्रपर्टीहरूको भाउ अलिकति सब्दी हुन्छ, त्यो चाहिँ बढी हामीले फ्लो अन इफेक्ट देखेको हो। सायद अब मैले भने जस्तो जबसम्म अब त्यो इन्भेस्टरहरू आउँदैन, अपार्टमेन्ट चाहिँ प्राइमरली पहिल्यै इन्भेस्टरको स्ट्रङ होल्ड हो, किन इन्भेस्टर बढी कन्सन्ट्रेसन हुने भएर बढी इम्प्याक्ट हो। जब क्रेडिट फ्लो इजी हुन्छ हाम्रो विचारमा, जब इन्भेस्टर ब्याक मार्केटमा आउँछ मोस्ट लाइकली 2020 अर्लीतिर चाहिँ अलिक स्टेबिलिज आउँछ कि जस्तो लाग्छ।
हजुर, अब एकजना श्रोताको प्रश्नसँगै रेलेभेन्ट भएर उहाँको प्रश्न पनि एकचोटि सोधिहाल्छु। उहाँले चाहिँ अब प्राइभेट ट्रिटीमा घर किन्दाको बारे सोच्नु भएको छ, अब मोलतोल गर्न मिल्छ भन्ने सुनेको छु भनेर उहाँले लेख्नु भएको छ होइन, कि के छ कतिको मोलतोल गर्न मिल्छ मिल्दैन प्राइभेट ट्रिटी गर्दा, त्यो के छ त्यसबारे एकचोटि भनिदिनुहोस् न त।
प्राइभेट ट्रिटी भनेको जब अक्सन हुँदैन तपाईँले रियल इस्टेटसँग डाइरेक्टली नेगोसिएट गर्छ त्यसलाई प्राइभेट ट्रिटी भन्छ प्राय होइन। प्राइभेट ट्रिटीमा चाहिँ के हुन्छ, जब अक्सन मार्केट हुँदैन तपाईँले डाइरेक्टली फेस टु फेस एजेन्टसँग नेगोसिएट गरेपछि देयर इज अलवेज अ बेटर अप्सन 2% तपाईँले नेगोसिएट गर्न सक्छ है। अब उहाँहरू आफ्नो फाइनेन्स ब्रोकर या ब्याङ्कहरूसँग हुनुहुन्छ भने उहाँलाई आरपी डाटाहरूबाट कोर लजिकबाट प्रपर्टीको रिपोर्ट देख्दाखेरि त्यहाँ हाम्रो एफएसडी भन्ने मार्केट, एफएसडी भनेको चाहिँ भेन्डर डिस्काउन्टिङ मार्केटमा कति गइरहेछ भनेर हामीले एउटा हेर्न मिल्छ। जस्तै फर इक्जाम्पल भनौँ न, तपाईँ आउट अफ कन्टेक्स्ट मैले भने स्ट्राफिलमा 5% भेन्डर डिस्काउन्टिङ हो भनेर भन्छौँ भने त्यो भनेको के हो भने आस्किङ प्राइस र सेलिङ प्राइसको बिचमा 5% डिफरेन्स भने हो। हो त्यसले गर्दाखेरि कतिसम्म बार्गेन गर्ने भने कति इलास्टिक मार्केट छ भनेर हामीले त्यसरी पनि एब्जर्भ गर्छ. त्यही भएर उहाँ कुनै फाइनेन्सियल प्रोफेसनलसँग हुनुहुन्छ भने आफूले हेरेको प्रपर्टी र त्यो मार्केटमा कतिको भेन्डर डिस्काउन्टिङ छ त्यो पत्ता लगाउनुहोस् अनि त्यसपछि तपाईँलाई त्यो बार्गेन गर्न सजिलो हुन्छ. अर्को के पनि हुन्छ भने तपाईँ रियल इस्टेटका जानुभन्दा पहिला अलिकति रिसर्च गर्नुहोस्. तपाईँले किन्न लागेको घर जुन ठाउँमा छ जुन स्टेट त्यसको क्लोजेस्ट अरू स्टेटमा तपाईँले रियल इस्टेट डोमेन जस्तो वेबसाइटहरूबाट सोल प्रपर्टीको रिपोर्ट हेर्न पाइन्छ. त्यो हेरेपछि तपाईँले रिसेन्टली अरू प्रपर्टी कति सोल भएको छ भनेपछि त्यसको लाइनमा तपाईँले भेन्डरलाई सरी रियल इस्टेट एजेन्टसँग बार्गेन गर्न मिल्यो. त्यसको फिचर हेर्नुहोस् आफ्नो फिचर हेर्नुहोस् जस्तै टोयलेट किचनहरू रिनोभेटेड छ कि छैन त्यो हिसाबले पनि तपाईँले प्राइस गाइड अनुसार गर्नु. प्राइभेटिभिटीमा डेफिनेटली अहिले बार्गेन राम्रो छ. सिडनीमा हामीले एभरेजमा 5-10% मार्केटमा भेन्डर डिस्काउन्टिङ देखिरहेको छ मैले.
हजुर, अब एकचोटि श्रोताहरूलाई सम्झाइदिनु, यदि नेपालीमा उहाँले एसएमएस पठाउनु भएको छ भने नेपालीमा अलिकति पढ्न मिल्दैन हाम्रो यो उसमा, त्यसैले अब कि अब इङ्ग्लिसमा वर्ड लेखेर प्रश्न पठाउनु होला अथवा फेसबुकमा मेसेज पठाउन सक्नुहुन्छ. एकचोटि अर्को त्यही प्रश्न चाहिँ कस्तो भने घरको रिसेल भ्याल्यु कसरी थाहा पाउन सकिन्छ भनेर सोध्नु भएको छ. त्यो चाहिँ कि अब त्यही
अघि नै मैले कभर गरेँ घरको सम्बन्ध. अब सबैसँग हाम्रो त्यो स्पेसलाइज रिपोर्टर हुँदैन होइन, आरपी डाटा डोमेन जस्तो. सबभन्दा राम्रो ब्यारोमिटर के हुन्छ भने तपाईँको घर जुन ठाउँमा छ त्यो सबबमा डोमेन रियल इस्टेट जस्तो वेबसाइटहरू रिसेन्टली सोल्ड प्रपर्टीको रिपोर्ट हेर्न पाइन्छ फ्रीमा. त्यो प्रपर्टी र तपाईँको प्रपर्टीको एट्रिब्युट्स हेर्नुभयो भने सिमिलर किसिमको प्रपर्टीहरू कतिमा गएको छ भने तपाईँको घरको त्यही अनुसारको प्राइसिङ हुन्छ जेनरली.
हजुर, अब अन्त्यमा एकचोटि जानुभन्दा अगाडि अब त्यही सुपरनेसनहरूकै कुरा गर्दाखेरि होइन, अर्को एउटा प्रश्न चाहिँ के छ भने सुपरनेसन सेल्फ फन्डेड सुपरनेसन यो फ्रेङ्किङ भन्ने बारे अहिले जुन चलिरहेको छ त्यो के हो भनेर सोध्नु भएको छ है, के हो एकचोटि बुझाइदिनु त.
के अरे हजुर, सेल्फ फन्डेड सुपर फन्ड के भन्नुभयो?
यो फ्रेङ्किङ क्रेडिट भन्ने यो अहिले जुन डिबेट चलिरहेको छ त्यो के हो भनेर सोध्नु भएको छ है.
सुपर फ्रेङ्किङ क्रेडिट सुपरभाइजेसन मात्रै होइन, फ्रेङ्किङ क्रेडिट भने प्रायः सबै कम्पनीहरूमा हुन्छ. फ्रेङ्किङ क्रेडिट भने तपाईँको जब ट्याक्स तिरिन्छ नि हामीले, जस्तै कम्पनीहरूबाट ट्याक्स तिरेर तपाईँकोमा आएकोमा त्यो ट्याक्स कम्पनी पहिले तिर्यो भने तपाईँले क्रेडिट हुन्छ त्यसमा ट्याक्समा. अनि त्यो तपाईँले आफ्नो इन्कम ब्र्याकेट अनुसार त्यसलाई तपाईँको तपाईँले ट्याक्स गरेमा त्यो क्रेडिट जान्छ. त्यही भएर तपाईँको यदि लो इन्कम छ भने त्यो बेनिफिसियल हुनसक्छ, हाई इन्कम छ भने चाहिँ तपाईँले डिफरेन्स तिर्नुपर्छ. तर जेनरली कर्पोरेट ट्याक्स हाम्रो 20% भएको भएर तपाईँले त्यो चाहिँ अटोमेटिक क्रेडिट पाउनुपर्छ, पाउनुहुन्छ. त्यही हो ब्याङ्किङ क्रेडिट.
त्यसपछि अन्त्यमा जानुभन्दा अगाडि विश्वासी अब के छ त अब आगामी 6-7 महिनासम्म अझ आउटलुक कस्तो छ? एकदम पोजिटिभ
हेर्नुहोस्, अब जहाँसम्म मैले भने हामी रोयल कमिसनमा चाहिँ हामी त्यति नेगेटिभ छैन. ब्याङ्कहरू एकदम लो बिट छ अहिले होइन, अपबिट छैन त्यस्तो. हामीलाई चाहिँ के लाग्छ भने जहाँसम्म सिस्टमेटिक रिस्क केही पनि प्रब्लम छैन, अस्ट्रेलियन ब्याङ्किङ एकदम साउन्ड छ. हामीले गर्नुपर्ने 6-8 महिना थियो, ब्याङ्कहरूले पनि प्राय कन्डिसनहरू पनि टाइटन गरिसक्यो. एसिकले पनि जे गरेको थियो एप्राले जे एचिभ गर्न खोजेको त्यो अलरेडी एचिभ भइसक्यो, भएर खासै मेजर चेन्जेस होला जस्तो लाग्दैन. अब हामीलाई खालि वरि के छ भन्दाखेरि अब इलेक्सनको एउटा वरि छ. अभियसली डिफ्रेन्ट पिचिङ भइरहेको छ, लेबर गभर्मेन्ट आउला जस्तो छ. अब लेबर गभर्मेन्टको प्रपोजल अनुसार चाहिँ नेगेटिभ गेरिङको कुरा छ, त्यसले गर्दा चाहिँ मार्केटले कसरी लिन्छ भनेर हामीले त्यो अलिकति हेर्न अलिकति टाइम लाग्छ. वान्स रियल कमिसनको यो रिपोर्ट आएपछि हामीलाई अलिकति बढी क्ल्यारिटी हुन्छ, अनि त्यसपछि हामी त्यो फेजमा जान्छौँ. तर अहिले चाहिँ मस्ट फो यसमै छ. तर अहिले चाहिँ मलाई के लाग्छ भने सिडनीमा हेर्नुहोस्, इट्स अ भेरी ग्रेट टाइम टु बाई द प्रोपर्टी. कसैको फाइनेन्सहरू रेडी छ र तपाईँले बार्गेन गर्न सक्नुहुन्छ, तपाईँ मार्केटमा हुनुहुन्छ भने प्रोब्ली दिस इज पर्फेक्ट टाइम.
ल, अब अर्को महिना फेरि कुरा गरौँला, त्यसपछि रोयल कमिसनको रिपोर्ट बारे पनि अब थाहा भइहाल्छ. त्यस आज समय दिनुभएकोमा धेरै धेरै धन्यवाद.
धन्यवाद
रेजिस्ट र श्रोताबिन्द आर्थिक सल्लाहकार विश्वास भट्टसँग यो कुराकानी केही बेरमा हाम्रो वेबसाइटमा पनि राख्नेछौँ, sps.com.au/nepalima. र अघि नै भने चाहिँ हामीलाई नेपालीमा लेखेर एसएमएस पठाउनु भएको थियो भने आज पढ्न अलिकति गाह्रो भइरहेको छ फन्ट नमिलेर. जोस, अब आउँदा समयमा फेरि पनि आफ्नो प्रश्न पठाउनु होला. हाम्रो एसएमएसका साथसाथै फेसबुक र ट्विटरमा पनि तपाईँले प्रश्न पठाउन सक्नुहुन्छ.
Hear more stories in your language by visiting sbs.com.au.